अस्सलाम वालेकुम। पाकिस्तान में इस वक्त रात के 9, भारत में 9:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन के 12 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। अफगानिस्तान में कायम अमरीका के एक फौजी अड्डे पर दाइश के शिद्दत पसंदों ने रॉकेटों से हमला किया है। बगराम एयरबेस पर जुमेरात को 5 रॉकेट फायर किए गए। बरतानवी खबर रसा इदारे रॉयटर्स के मुताबिक अफगानिस्तान में मौजूद नेटो मिशन का कहना है कि हमले में किसी किस्म का कोई जानी नुकसान नहीं हुआ। नेटो इत्तेहाद के ट्विटर अकाउंट पर जारी बयान में बगराम एयरबेस पर रॉकेट हमले की तस्दीक की गई है। दाइश ने सोशल मीडिया पर बयान जारी करते हुए हमले की जिम्मेदारी कबूल की है। बयान में कहा गया है कि दाइश के जंगजुओं ने बगराम एयरबेस पर उतरने वाले एक हेलीकॉप्टर को निशाना बनाने के लिए रॉकेट फायर किए। दूसरी जानिब तालिबान के तर्जुमान ने कहा है कि वो इस हमले में मुलव्वस नहीं है। सऊदी अरब की क्यादत में यमन में जंग लड़ने वाले फौजी इत्तेहाद ने अक़वामे मुत्तहिदा के मुतालबे पर 2 हफ्ते के लिए जंग बंदी का ऐलान किया है। कतर के नशरियाती इदारे अल जजीरा की रिपोर्ट के मुताबिक सऊदी अरब और मुत्तहिदा अरब अमारात के फौजी इत्तेहाद ने यमन में हौसी बाकियों के खिलाफ जंग बंदी का ऐलान यकतरफा तौर पर किया है। जंग बंदी की मुद्दत का आगाज जुमेरात से हो रहा है जबकि इसकी मुद्दत 2 हफ्ते मुकर्रर की गई है। अक़वामे मुत्तहिदा के सेक्रेटरी जनरल एंटोनियो गुटरेस के यमन के हवाले से खुसूसी नुमाइंदे मार्टिन ग्रिफिट्स ने जंग बंदी के ऐलान को खुशाइंद करार दिया है। सऊदी फौजी इत्तेहाद के तर्जुमान ने मजीद कहा है कि फौजी इत्तेहाद इस मौके को यमन में एक वसी और देरपा जंग बंदी के तौर पर देख रहा है। आलमी मालियाती फंड पाकिस्तान को कोरोना वायरस से निपटने के लिए आइंदा हफ्ते 1 अरब 40 करोड़ डॉलर्स का इजाफी खर्च देगा, जबकि एशियाई तरक्याती बैंक ने पाकिस्तान के लिए 5 करोड़ डॉलर्स इमदाद की मंजूरी दी है। पाकिस्तान में IMF के नुमाइंदा टेरेसा डबिन ने तस्दीक की है कि पाकिस्तान को आइंदा हफ्ते कोरोना वायरस के बायस मईशत पर मनफी असरात से निपटने और ज़रे मुबादला के ज़खायर में इजाफे के लिए कर्ज दिया जा रहा है। पाकिस्तान की हुकूमत ने कोरोना वायरस के बायस खराब माशी सूरत हाल के पेश नज़र फंड रैपिड फाइनेंसिंग इंस्ट्रूमेंट के तहत IMF से हंगामी माली इमदाद की दरख्वास्त की थी। पाकिस्तान में कोरोना मरीजों की तादाद 4,414 हो गई है, जबकि 63 अफराद वफात पा चुके हैं। कोरोना को शिकस्त देने वालों की तादाद 572 तक पहुंच गई है। पंजाब में केसेस बढ़कर 2,171, सिंध में 1,128, खैबर पख्तूनख्वा में 560, बलोचिस्तान में 212, गिलगित बल्तिस्तान में 213 और इस्लामाबाद में 102 केसेस रजिस्टर हुए हैं, जबकि पाकिस्तान के जेर इंतजाम कश्मीर में 28 केसेस हैं। पाकिस्तान ने अफगानिस्तान के साथ सरहदी गुजरगाहों को 10 अप्रैल से तिजारत और दीगर सप्लाई के लिए बहाल करने का फैसला किया है। कोरोना वायरस से पैदा होने वाली सूरत हाल के पेश नज़र मार्च के वस्त में तोरखम और चमन की गुजरगाहों को दोतरफा तिजारत मुअत्तल कर दी गई थी। अब पाकिस्तान के आला हुकाम ने उस पर नजरसानी की है। पाकिस्तान के वजारत खारजा के जारी करदा बयान के मुताबिक हुकाम ने यह इख्ताम अफगान हुकूमत की दरख्वास्त पर किया है। इस्लामाबाद के फैसले के मुताबिक हर हफ्ते पीर बुध और जुमे के रोज अफगान ट्रांजिट ट्रेड और दीगर तजारती सामान से लदे ट्रक तोरखम और चमन से अफगानिस्तान में दाखिल होंगे। वजारत खारजा के तर्जुमान नायशा फारूकी ने एक ट्वीट में अफगान अवाम के साथ पाकिस्तान की जानिब से मुश्किल वक्त में तआवुन और मदद करने के अज़्म का इआदा किया है। अफगान तालिबान ने एक मरतबा फिर अफगान हुकूमत पर जोर दिया है कि उसे बैनुल अफगान मुज़ाकरात शुरू करने के लिए तमाम 5,000 कैदियों को रिहा करना होगा। तालिबान के कतर में कायम दोहा ऑफिस के तर्जुमान सुहेल शाहीन के मुताबिक कैदियों के तबादले में ताखीर समझ से बाहर है। वॉइस ऑफ अमेरिका से गुफ्तगू करते हुए सुहेल शाहीन ने कहा कि वो चाहते हैं कि दोहा अमन वाहिदे के मुताबिक तमाम कैदी रिहा किए जाएं। ये रिहाई बगैर किसी रुकावट और मुदाखलत के होनी चाहिए। बुध के रोज अफगान हुकूमत ने 100 तालिबान कैदियों को रिहा किया था और अफगान हुकाम का कहना है कि जुमेरात को मजीद 100 कैदियों को रिहा किया जाएगा। अमरीका के दारुल हुकूमत वाशिंगटन DC में 1,200 अफराद कोरोना में मुब्तला हैं और 22 अफराद हलाक हो चुके हैं, जबकि कौमी और मकामी सेहत के हुकाम को खदशा है कि बहुत जल्द हालात बदतरीन रुख इख्तियार कर लेंगे। अमरीका की रियासत न्यूयॉर्क में मुसलसल दूसरे रोज रिकॉर्ड हलाकतें हुई हैं। हलाकतों में इजाफे कोरोना वायरस के तेज फैलाव और मरीजों की हालत बिगड़ने की रफ्तार से डॉक्टर्स और तिब्बी अमला परेशान है। खबरें खत्म हुई।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
یہ وائس آف امریکہ واشنگٹن ہے۔ کورونا کی عالمی وبا کے دنوں میں خصوصی نشریات کے ساتھ میں ہوں اسد حسن۔ آج کے پروگرام میں آپ سنیں گے پاکستان اور اسلام آباد سے اہم ترین جو ڈیولپمنٹس ہیں ان کا خلاصہ۔ عاصم علی رانا ہمارے ساتھ ہوں گے۔ واشنگٹن، امریکہ اور دنیا بھر میں کورونا وائرس کے سبب کیا کچھ ہوا ہے پچھلے کچھ گھنٹوں میں، مدثرہ منظر اس کی تلخیص پیش کریں گی اور اپڈیٹس کے ساتھ ہمارے ساتھ موجود ہوں گی۔ اس کے علاوہ آج کے پروگرام میں آپ کچھ رپورٹیں بھی سنیں گے اور تفصیلی ہماری ڈسکشن ہوگی امریکہ میں ایک اہم ڈیولپمنٹ، اس کا تعلق امریکی سیاست سے ہے اور ڈیموکریٹک پارٹی کی طرف سے نامزدگی کے اہم امیدوار سینیٹر برنی سینڈرز وہ اپنی مہم سے دستبردار ہو گئے ہیں اور اس کا کیا اثر ہوگا صدارتی الیکشن کے اوپر، ڈیموکریٹک پارٹی کے لیے اس کا کیا مطلب ہے اور ریپبلکن پارٹی یا صدر ڈونلڈ ٹرمپ ان کے لیے اس پیش رفت کے کیا معنی ہیں، اس پہ ہم تفصیلی بات کریں گے۔ یہ وائس آف امریکہ ہے اور سب سے پہلے چلتے ہیں ہم اسلام آباد، اور اسلام آباد سے ہمارے ساتھ موجود ہیں عاصم علی رانا، ان سے اپڈیٹس لیتے ہیں کہ پچھلے 12-14 گھنٹے میں کیا ہوا۔ پرائم منسٹر عمران خان 144 ارب روپے کی تقسیم، اس کا کام جو ہے وہ جمعرات سے شروع ہونے جا رہا ہے، بلکہ جب آپ سن رہے ہوں گے اس وقت تک اعلان کے مطابق یہ کام شروع ہو چکا ہوگا۔ مزید بھی کچھ ڈیولپمنٹس ہیں کرونا اور کرونا کے علاوہ بھی کیا ٹاپ اسٹوریز ہیں، عاصم علی رانا سے پوچھتے ہیں۔ جی السلام علیکم عاصم، کیا اپڈیٹس ہیں؟
وعلیکم السلام اسد، جو اب تک کی جو اپڈیٹس ہیں اس کے مطابق وزیر اعظم عمران خان نے جیسا کہ اعلان کیا تھا، تقریباً 1,20,00,000 لوگوں میں جو ہے 144 ارب روپے تقسیم ہونے جا رہے ہیں۔ 17,000 مقامات اس کے لیے کیے گئے ہیں جہاں پر مختلف بینکس کے جو اسپاٹس ہیں اور جو ایس ایم ایس جو موصول ہو چکے ہیں گورنمنٹ کو، وہ ان کے اوپر تمام تصدیق کے بعد کل سے اس کی باقاعدہ تقسیم کا آغاز ہو رہا ہے۔ اس میں 45,00,000 جو ہے وہ لوگ ہیں جو کہ احساس پروگرام میں پہلے سے ہی انویسٹڈ ہیں، اس کے 40,00,000 مزید لوگ جو ایس ایم ایس کے ذریعے ان کو انڈکٹ کیا جائے گا، جبکہ 3.5 million تقریباً 35,00,000 لوگ جو ہیں وہ لوگ ہیں جن کو ضلعی حکومتیں جو ہیں مختلف پورے پاکستان کی وہ نامنیٹ کر رہی ہیں۔ تو یہ تقریباً 1,20,00,000 لوگ ہیں جنہیں یہ امدادی رقوم 12,000 روپے جو اگلے 4 ماہ کے لیے ان کو دی جا رہی ہیں وہ ان کا آغاز کیا جا رہا ہے۔ اس کے ساتھ ساتھ جو ہے پاکستان میں کرونا کے کیسز جو ہیں ان میں لگاتار اضافہ جو ہے وہ دیکھنے میں آ رہا ہے، ابھی کی تعداد جو ہے وہ 4,100 سے بڑھ چکی ہے، جبکہ جو اب تک کی جو ہمارے پاس فائنل جو آئی ہے فگر آئی ہے وہ 58 افراد جو ہیں وہاں پر وہ ہلاک ہو چکے ہیں۔ یہ لگاتار اس تعداد میں اضافہ ہوتا جا رہا ہے جس کی وجہ سے جو ہے وہ خاصی مشکلات ہیں۔ اس کے ساتھ ساتھ جو ہے پاکستان جو ہے وہاں پر اب اس حوالے سے سوچ رہا ہے کہ جو فلائٹ آپریشن ہے جو وہاں پہ انٹرنیشنل جو باہر کے ملکوں میں لوگ پھنسے ہوئے ہیں ان کو جو ہے لانے کے لیے جو ہے وہ فلائٹ آپریشن کی تیاری کر رہے ہیں، مرحلہ وار یہ شروع کرنا چاہ رہے ہیں، لیکن ابھی تک جو ہے وہاں پر اس میں پرابلمز آ رہی تھی۔ پہلے پالپا کے ساتھ ان کا پرابلم ہوا کہ پائلٹ ایسوسیشن جو تھی وہ باقی انتظامات کے بغیر آپریشن کرنے کے لیے تیار نہیں تھی، لیکن بہرحال ان کے ساتھ اب معاہدہ ہو گیا ہے، ان کو سہولیات فراہم کر دی گئی ہیں، جس کے بعد اب جو ہے وہ لاہور سے بین الاقوامی فلائٹ آپریشن جو ہے وہ جزوی طور پر بحال ہوا ہے،
لاہور سے
مانچسٹر کے لیے پرواز گئی ہے۔ جی جی فی الحال صرف لاہور سے، اس کے بعد جو ہے اب وہ اسلام آباد سے اور دیگر اور کراچی سے یہاں سے مزید فلائٹس جو ہیں ان کا جو ہے وہ فیصلہ کیا جا رہا ہے کہ ان کو کیا جائے گا۔ اس کے علاوہ جو لاک ڈاؤن ہے وہ خاصا جو ہے وہ سخت دیکھنے میں آ رہا ہے۔ آج گزشتہ رات جو تھی وہ شب بارات تھی، اس کے اوپر بھی تمام قبرستانوں میں جانے پر بھی ایون کے پابندی لگا دی گئی تھی، ملک بھر میں کسی بھی جگہ جانے کی اجازت نہیں دی گئی تھی، پولیس کی نفری جو تھی وہ قبرستانوں کے مین گیٹس کے اوپر وہاں پر تعینات کی گئی تھی، تو اس سے لاک ڈاؤن جو ہے وہ مزید سخت ہوتا ہوا نظر آ رہا ہے۔ ملک بھر میں جو مختلف جو شہر ہیں وہاں پر اسی طرح کیا جا رہا ہے، لیکن وزیر اعظم نے جو بات کی تھی کہ وہاں پر اس کے ساتھ ساتھ ان کا یہ کہنا تھا کہ ہم جو ایگریکلچر کے جو ایگریکلچر ایریاز ہیں جو دیہی علاقے ہیں وہاں پر لاک ڈاؤن جو ہے وہ نہیں ہوگا۔ اس کے ساتھ ساتھ انہوں نے 14 اپریل سے جو ہے کنسٹرکشن جو انڈسٹری ہے اس کے لیے بھی انہوں نے سہولیات دینے کا اعلان کیا تھا اور کہا تھا کہ 14 تاریخ سے باقاعدہ طور پر اس میں کام کا آغاز ہوگا جس میں انویسٹرز جو ہیں وہ آئیں اور اس میں کام کر سکتے ہیں۔
اچھا عاصم، آپ نے بہت امپورٹنٹ انفارمیشن دی ہیں، یہ بتائیے گا کہ آپ تھوڑا سا ایک سوشل ایشو ہے، سوشل بھی ہے ریلیجیس بھی، اور آپ کو اس کا تعلق کرونا اور اس پینڈیمک کے اثرات سے بھی ہے، رمضان کی بھی آمد آمد ہے، انفارچونیٹلی پاکستان کے اندر یہ دیکھا گیا ہے کہ آلریڈی رمضان کے دنوں میں جو ایک پرائز ہائیک ہے یعنی قیمتوں میں اضافہ وہ نظر آتا ہے۔ اس موقع پہ حکومت کوئی کاروباری افراد سے، کوئی جو سپلائرز ہیں جو اسٹاکرز ہیں منڈیاں ہیں ان سے کوئی کوارڈینیشن میں ہے کہ رحم کیا جائے ان دنوں میں منافع خوری سے گریز کیا جائے کیونکہ لوگوں کی تو بائنگ پاور ہی نہیں ہے.
بالکل ٹھیک ہے آپ نے اسد, اس وقت واقعی لوگوں کی بائنگ پاور بالکل ختم ہو کے رہ گئی ہے, لیکن اس سے جو ایک جو سب سے اہم مسئلہ ہے وہ یہ ہے کہ جو پاکستان کی جو بزنس کمیونٹی ہے ایکسیپٹ جو فوڈ آئٹمس کے علاوہ ہیں جو باقی ہیں وہ بھی اس وقت جو جسے کہا جا سکتا ہے کہ وہ بھی بدحال ہو کے رہ گئے ہیں, کیونکہ پچھلے اگر دیکھا جائے تو تقریباً 3 ہفتے ہونے کو آئے ہیں کہ ملک بھر میں لاک ڈاؤن کی سچویشن ہے, کسی قسم کا کاروبار نہیں ہو رہا, اور پاکستان میں جتنے بھی کاروبار سے منسلک یا ملازمتوں سے منسلک لوگ ہیں وہ ان میں سے زیادہ تر لوگ جو ہیں وہ ڈیلی بیسس کے اوپر ان کا ہوتا ہے کہ اگر وہ کام کریں گے تو ان کو اس کی جو ہے وہاں پر ادائیگی کی جائے گی. تو ایسی صورتحال میں جو بزنس کمیونٹی ہے وہ خود رمضان بالکل آنے والا ہے, حکومت نے اس حوالے سے فیصلہ کیا ہے کہ مختلف وہ ضلعی جو کمیٹیاں ہیں وہاں پر ان کے ساتھ رابطہ کیا جائے گا, لیکن جو سبسڈی ہے وہاں پر حکومت مزید 50 ارب روپے کی انہوں نے یوٹیلیٹی سٹور کے ذریعے دینے کا اعلان کر دیا ہے اور کہا ہے کہ یہ رمضان المبارک میں دی جائے گی, مزید کچھ اشیاء قردونوش جو ہیں وہ وہاں پہ سستی کی جائیں گی. لیکن اصل جو مسئلہ ہے وہ لوگوں کے روزگار کا ہے, جب تک لاک ڈاؤن اسی طرح برقرار رہتا ہے اس وقت تک لوگوں کو آمدن کا بہت شدید بحران بہت زیادہ مسئلہ رہے گا, اور اسی لیے 144 ارب روپے کا جو پیکج دینے کا کہا گیا تھا کہ یہ تقریباً 12,000 روپے ان کو دیے جائیں گے, تو یہ 12,000 روپے جن کو تقریباً اگلے آئندہ 3 ماہ کے لیے دی جا رہے ہیں, تو اس سے جو ہے وہاں پر وہ رمضان مبارک میں ہو سکتا ہے کہ وہ اپنا کچھ کھانے پینے کا انتظام کیا جا سکے, لیکن اگر یہ لاک ڈاؤن بہت زیادہ طویل عرصے تک چلتا ہے تو اس سے لوگوں کو مزید مشکلات ہوں گی.
بہت شکریہ اسلم علی رانا, آپ نے اسلام آباد سے پاکستان سے ہمیں اپڈیٹ کیا, آپ کا بہت شکریہ.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے, ابھی آپ نے اسلام آباد سے اور پاکستان سے اپڈیٹس لیں. اب واشنگٹن میں, امریکہ میں اور دنیا بھر میں کرونا وائرس سے متعلق کیا خبریں ہیں, کیا کوئی سامنے آ رہا ہے, انتظامیہ یا زیادہ انتظامیہ کتنی اس ایشو کے سبب پریشان ہیں, کیا کچھ کیا جا رہا ہے؟ مدثر منظر ہمارے ساتھ موجود ہیں, ہماری سینئر کولیگ, سینئر براڈ کاسٹر, آپ انہیں سنتے ہیں ان کے پروگرامس میں وائس آف امریکہ کے اوپر. مدثر بہت شکریہ آپ کا, اپڈیٹ دیجیے گا واشنگٹن میں, امریکہ میں نمبرز کیا ہو چکے ہیں کرونا وائرس سے متاثرہ افراد کے, اموات کا ریشو کیا ہے اور انتظامیہ کس حد تک اب بظاہر لگتا ہے کہ فرسٹریٹ ہو رہی ہے؟
بہت شکریہ. ایک اچھی خبر یہ کہ امریکہ میں جو اندازہ لگایا جا رہا تھا کہ اتنی اموات ہوں گی اس سے کم اب خدشہ ہے, تو وہ میں بعد میں آپ کو اس کے فگرز بتاتی ہوں. کرونا وائرس کا زور دنیا بھر میں ابھی کم نہیں ہوا, مطلب یہ اب تک کی خبر ہے کہ زور تو کم نہیں ہوا, لیکن لوگ امید کر رہے ہیں کہ مریضوں کی تعداد شاید کم ہو جائے. بدھ کی صبح کے جو اعداد و شمار سامنے آئے ہیں ان میں دنیا بھر میں متاثرہ افراد کی تعداد 14,47,000 سے زیادہ ہے, اور 83,000 اس سے بلکہ زیادہ ہی 83,471 ہلاکتیں ہو چکی ہیں.
یعنی یہ اس وقت تک کے فگر ہیں جب پاکستان کے اندر بدھ کی رات ہے.
جی بالکل, اس وقت امریکہ میں دن کے 11 بجے ہیں, تو آپ اندازہ کر سکتے ہیں کہ پاکستان میں رات کے 8 بجے ہیں.
جی
امریکہ میں جو لوگ متاثر ہوئے ان کی تعداد کوئی 3,99,000 سے زیادہ ہے, اور 12,911 لوگ موت کا شکار ہو چکے ہیں.
صحیح.
امریکہ میں پہلے یہ کہا جا رہا تھا کہ 80,000 سے زیادہ لوگ جو ہیں وہ موت کا شکار ہو جائیں گے, مگر اب کہا جا رہا ہے کہ 60,000 کا اندازہ ہے کہ 60,000 تک لوگ, لیکن یہ بھی بہت ہے, 60,000 لوگوں کا مرنا کوئی معمولی بات نہیں ہے, لیکن یہ سلسلہ جاری ہے. صرف نیو یارک میں کل 806 لوگ, پہلے 731 پیر کے روز ان کی ڈیتھ ہوئی تھی تو اتنا تشویش ہو رہی تھی, لیکن 806 لوگ منگل کے روز ہلاک ہو گئے, تو ایک دن میں یہ بہت بڑی تعداد ہے. اور لیکن تھوڑا سا یہ ہے کہ بعض ریاستوں میں بہت زیادہ ہلاکتوں کی پیش گوئی کی گئی تھی جو کہ کم ہوئی ہے. کیلیفورنیا میں آپ کو معلوم ہے بہت زیادہ زور تھا اس کا, اور وہاں پر انہوں نے کہا تھا کہ 6,000 سے زیادہ لوگ جو ہیں وہ زندہ نہیں رہ سکیں گے, تو وہاں 1,600 لوگوں کی اب تک ڈیتھ ہوئی ہے. پھر لیکن نیو یارک میں جو ہے نا 10,000 کی پیش گوئی کی گئی تھی اور 13,000 سے اوپر ہو چکے ہیں مرنے والے. پھر نیو جرسی میں کوئی 2100 کی پیش گوئی کی گئی تھی لیکن 5,300 لوگ اب تک وہاں ان کی ڈیتھ ہو چکی ہے. تو یہ مطلب 4 اگست تک کہتے ہیں کہ پہلے تو کہتے تھے 81,000 لوگ امریکہ میں موت کا شکار ہو جائیں گے, لیکن اب وہ کہہ رہے ہیں یونیورسٹی آف واشنگٹن کا یہ کہنا ہے کہ 60,000 کے قریب. یہ کچھ اعداد و شمار ہیں. جیسے آپ کو معلوم ہے کہ فروری اور مارچ کے دوران امریکہ میں صرف کرونا وائرس کا خطرہ ہی محسوس کیا جا رہا تھا, لیکن پھر واشنگٹن میں پہلے کرونا کے مریض سامنے آئے, پھر کیلیفورنیا, پھر نیو یارک. یہ امریکہ کی 3 بہت بڑی ریاستیں ہیں اور ان میں اس وائرس کے مریض جب تیزی سے سامنے آنے لگے اور دیکھتے ہی دیکھتے یہ وائرس تمام 50 ریاستوں میں پھیل گیا تو پھر تشویش بہت بڑی ہے. اور اس کے بعد آہستہ آہستہ ہر ایک اسٹیٹ نے لاک ڈاؤن کا اعلان کرنا شروع کیا. خود جہاں ورجینیا میں ہم رہتے ہیں یہاں بھی لاک ڈاؤن ہے اور ہم گھر سے کام کر رہے ہیں اور گھر پہ بیٹھ کے بات کر رہے ہیں. تو یہ سب امریکہ کا ہے. اور لیکن ایک تشویش کی بات ہے کہ آج صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ وہ ڈبلیو ایچ او کے لیے فنڈنگ جو ہے وہ روک دیں گے, جو کہ ان کا اپنا ایک ریئیکشن ہے اس ادارے کے لیے
کہ وہاں سے صحیح رہنمائی نہیں فراہم کی گئی ہے.
ہاں, کہ وہاں سے صحیح امداد نہیں دی گئی. چین کی وہ کہتے ہیں چین کی حمایت کی گئی,
چین کی طرف ان کا فوکس تھا اس وقت اور وہ زیادہ نہیں کر سکے. دوسری طرف یہ ہے کہ پریزیڈنٹ ٹرمپ اور ان کی انتظامیہ بھی تنقید ہو رہی ہے کہ انٹیلیجنس ایجنسیز نے آلریڈی نومبر میں بتا دیا تھا کہ ایک بہت بڑا پینڈیمک ہے اور اس کے اثرات بہت گہرے ہوں گے.
ہاں بالکل بالکل. اور اس کے بڑے دلچسپ فگرز آئے ہیں اس میں. آج جو سروے آیا ہے سامنے, مارچ میں 47% لوگ کہتے تھے کہ صدر ٹرمپ نے صحیح اس کے لیے COVID-19 کے پھیلنے کو روکنے کے لیے صحیح اقدام نہیں کیے. اب وہ 55% ہو گئے ہیں وہ لوگ جو یہ کہتے ہیں. تو یہ بھی ایک خبر ہے یہاں پر.
دوسرے طرف جس میں یہ بھی ڈسکشن میں ہے, اگرچہ اس کے بارے میں کوئی باقاعدہ اسٹڈی نہیں ہے, کل وائٹ ہاؤس میں جب پریزیڈنٹ ٹرمپ کھڑے تھے تو ان کی ٹیم میڈیکل ٹیم جو ہے وہ یہ بتا رہی تھی کہ ہم اس کو ضرور اس پہ ریسرچ کریں گے کہ جو سیاہ فام امریکی ہیں ان کے اندر اموات کی جو شرح ہے وہ باقی کمیونٹیز کی نسبت زیادہ ہے. صرف سفید فام نہیں بلکہ ایون جو باقی مائیگرینٹ کمیونٹیز ہیں یہاں پہ ان کے ساتھ اگر ان کا تناسب دیکھا جائے تو وہ زیادہ ہے. تو اس کے کیا وجہ
کیا سوچا جا رہا ہے؟ کوئی تازہ بات سامنے نہیں آئی, لیکن یہ بہرحال ہے ایک فیکٹ ہے, کیونکہ بہت سے علاقے ایسے ہیں جہاں افریقی امریکی رہتے ہیں وہ زیادہ ڈیولپ نہیں ہے, وہاں ترقیاتی منصوبے زیادہ نہیں ہیں. ان کی جو ایک تو ان کا لائف سٹائل ہے اور ایک دوسرے وہاں توجہ کم ہے. بالٹیمور کا ایک علاقہ میں نے دیکھا ہے جہاں پر سیاہ فام آبادی زیادہ ہے اور وہاں آپ کو ایسے گھر مخدوش حالت میں بھی نظر آتے ہیں کہ جن کی دیکھ بھال ہی نہیں ہے, اور وہ کمیونٹیز ایسی ہیں کہ وہاں پر آپ کو لگتا ہی نہیں کہ امریکہ کا انداز. ایسے بھی ہیں جو کہ سوشل پریشر کی وجہ سے کمیونٹی میں اور ملک میں اپنی پوزیشن کی وجہ سے وہ اب میں آپ کو ایک چھوٹی سی مثال دوں کہ وہ کیوں گریز کرتے ہیں. کہ جو لوگ یہاں پر ایشین ہیں جیسے چین سے یا جاپان سے یا کوریا سے آ کے یہاں رہ رہے ہیں, ان میں سے ایک شخص کو نے خود مجھے بتایا کہ میں ڈاکٹر کے پاس گیا تھا, چونکہ میں ویتنامی ہوں میں نے ماسک پہن رکھا تھا تو لوگ مجھے اس نظروں سے دیکھ رہے تھے کہ شاید کرونا وائرس لے کر میں ان کے درمیان آ گیا.
اور یہ تو ہے, اسی طرح ہم نے دیکھا تھا کہ سوشل میڈیا کے اوپر جو وائرل ویڈیوز کے اندر کہ جو ایسٹ ایشین یا ایشین ممالک سے جو لوگ ہیں سو ان کے اوپر لوگ سپرے کرتے ہیں, یعنی سوشل پریشرز ہیں. اب امریکہ سے باہر جیسے اب برطانیہ سے خبر آ رہی ہے کہ پچھلے 24 گھنٹوں میں 936 اموات ہوئی ہیں, ٹوٹل اموات 7,120 سے زیادہ ہو چکی ہیں برطانیہ کی صرف بات ہے, اور پچھلے یہ ہائیسٹ مورٹیلٹی ریٹ کے اعتبار سے سب سے ہولناک دن تھا برطانیہ کے لیے 936 اموات. اور سب سے بڑی افسوس کی یا تشویش کی خبر وہاں پہ یہ ہے کہ جو ریکوری ریشو ہے وہ بہت کم ہے, یعنی 55,000 کل جو فگر تھا ٹوٹل, اس میں سے 135-136 لوگوں نے ریکور کیا تھا. مطلب یہ نہیں کہ باقی کوئی بڑی کریٹیکل کنڈیشن میں ہے لیکن ریکوری اسٹل کم ہے, ویدر بھی ہے چونکہ وہاں پہ نسبتاً ٹھنڈا ہے. سو باقی کچھ دنیا سے اہم اس بارے میں؟
ہاں, ایک تو برطانیہ سے اہم یہ ہے کہ بورس جانسن جو ہیں ان کے وزیر اعظم, وہ ان کی حالت کچھ بہتر ہے پہلے سے. آپ کو یاد ہوگا کہ ان کو آئی سی یو میں رکھا گیا ہے, تو ان کی حالت کچھ بہتر بتائی جا رہی ہے. ایک سرخی بڑی دلچسپ ہے کہ پورٹو ریکو نے امریکہ سے تمام فلائٹس بند کر دینے کے لیے کہا ہے.
جی
ٹھیک. دوسرے, امریکہ کے طیارہ بردار جہاز پر کرونا وائرس کی وبا کی خبر آپ نے سنی ہوگی, وہاں کیپٹن کو بھی وہاں سے ریموو کیا گیا, وہ ایک الگ تنازع ہے. لیکن اب خدشہ ہے کہ فرانس کے ایسے ہی طیارہ بردار جہاز پر جس کا نام ہے چارلس ڈیگال, اس پر بھی وبا پھوٹنے کے بعد اسے واپس لایا جا رہا ہے. اور پھر اس کے ساتھ ساتھ اور بھی مشکلات ہیں. بھارت میں کسانوں کو فصل گھر لانے میں مشکل ہو رہی ہے, کیونکہ ظاہر ہے کہ کنڈیشنز ایسی ہیں, گھر کے اندر رہنے کے لیے کہا گیا ہے, اور یہ بھی ہے کہ لوگ نہیں مل رہے ہیں, ٹرانسپورٹ نہیں ہے. تو آئندہ کیا ہونے والا ہے اناج کی صورت میں, یہ بھی تشویش کی بات ہے. اور ایک خبر یہ کہ نیو یارک کی طرح اٹلی اور اسپین میں بھی آئی سی یو پر دباؤ کم ہوا ہے, یعنی اب وہ پیشنٹس جنہیں آئی سی یو میں رکھا جاتا تھا یا وہاں لائے جاتے تھے ان کی تعداد کم ہوئی ہے. مگر اصل اس کرونا وائرس کی وجہ سے لوگ ذہنی طور پہ بہت پریشان ہیں.
شکریہ مدثر منظر, آپ ہمارے ساتھ ہیں.
شکریہ سر.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
اور سامعین, اب وقت ہوا ہے کہ ہم اپنے پروگرام میں کچھ رپورٹیں شامل کریں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں مدثرہ منظر. امریکہ میں ہارٹ ایسوسی ایشن یا اے ایچ اے کی ایک تازہ ترین رپورٹ کے مطابق نصف سے زیادہ امریکی ہائی بلڈ پریشر کا شکار رہتے ہیں, اور ماہرین کا کہنا ہے کہ ہائی بلڈ پریشر, ذیابیطس, دل کی بیماری یا کینسر کے مریضوں کو اگر کرونا وائرس متاثر کرے تو انہیں بہت زیادہ خطرات ہو سکتے ہیں. اس بارے میں ہم نے کارڈیالوجسٹ ڈاکٹر آصف رحمان سے بات کی. وہ نیو یارک میں ایسوسیٹ ڈائریکٹر انٹرویشنل کارڈیالوجی ہیں, اور نارتھ امریکہ میں پاکستانی امریکن ڈاکٹروں کی تنظیم اپنا کے بورڈ آف ٹرسٹیز کے سربراہ بھی ہیں. آئیے ان سے بات کرتے ہیں. ڈاکٹر صاحب, آپ جانتے ہیں کرونا وائرس سے جن لوگوں کو زیادہ خطرہ ہے ان میں دل کے مریض بھی آتے ہیں, تو آپ اس کی وجہ بتائیے گا.
دیکھا تو یہی گیا ہے کہ جو دل کے مریض ہیں جن کی ایج کوئی 60 سے زیادہ ہے, اور ان کو ہارٹ کے رسک فیکٹر بھی ہیں جن میں ہائی بلڈ پریشر ہے, ڈائبٹیز ہے, ہائی کولیسٹرول ہے, پریویس کوئی ہارٹ اٹیک ہوا ہوا ہے, اگر ان کو کوئی انجیو پلاسٹی یا اسٹینٹ پڑا ہے, یا ان کی بائی پاس سرجری ہوئی ہوئی ہے, تو وہ ذرا زیادہ پرون ہے اس ڈیزیز سے. بیکاز ہوتا یہ ہے کہ ان ساری میڈیکل کنڈیشن کی وجہ سے شاید باڈی امیون سسٹم اینڈ باڈی جو ہے نا وہ لیس ریزسٹنٹ ہے اس وائرس سے, تو اس لیے وہ ذرا زیادہ پرون ہے انفیکشن آف کرونا وائرس.
اچھا, تو ایسے مریضوں کو کرنا کیا چاہیے؟ ایک تو وہ ہے کہ ٹھیک ہے گھر پر رہیں, لیکن اس کے علاوہ بھی انہیں کوئی احتیاط کرنی چاہیے.
دیکھیں جی, احتیاط تو صرف وہی ہے جو کہ گائیڈ لائن میں آیا ہوا ہے کہ آپ گھر میں رہیں, سوشل ڈسٹینس رکھیں, باہر ذرا ٹریول کم کریں, جب بھی باہر آپ نکلیں تو آپ فیس ماسک پہن لیں, اور اگر کسی چیز کو ٹچ کرتے ہیں, خاص کر اگر باہر سے آئے ہیں, تو وہ 20 سیکنڈ لگا کے اچھے طریقے سے ہاتھ سوپ کے ساتھ دھو لیں, گرم پانی تھوڑا پی لیں, شاور کر لیں, تاکہ جب آپ باہر سے آئیں کہ اگر وائرس کسی جگہ پہ بھی اٹیچ ہے بالوں میں یا باڈی کے کسی حصے میں, تو وہ ایٹ لیسٹ کلین ہو جائے گا.
ٹھیک ہے, تو دل کے مریض اگر دیکھیں نا گھر میں ہیں اور اس طرح کی خوراک انہیں نہیں مل رہی جو کہ عام طور پہ ملنی چاہیے, یا وہ ایکسرسائز نہیں مل رہی, تو کیا کر سکتے ہیں وہ گھر میں؟
گھر میں ایک تو یہ ہے کہ جو میڈیسن پہلے وہ کھا رہے تھے, وہ میڈیسن ان کو پرسکرائب ہوئی ہیں ڈاکٹرز سے, وہ کھاتے رہے. ان ایڈیشن ٹو دیٹ, یہ جو وٹامنز ہیں, خاص کر وٹامن سی, وٹامن ڈی, زنک اور ملٹی وٹامن کی پل ایک ایک ضرور وہ یوز کرے. اس کے علاوہ ہاٹ ڈرنک, جن میں چائے ہوگی, گرین ٹی ہوگی, یا گرم پانی میں آپ نیمبو ڈال لیں یا کوئی جنجر ڈال لیں, اور اس قسم کے ڈرنکس بنا کے اگر آپ پیتے رہیں تو آئی ہیو سین کہ لوگوں کو تھوڑا فائدہ ہوتا ہے. ایک پرسنل ایکسپیرینس ہے کہ میرا ایک فزیشین دوست ہے, उसको पहले हार्ट अटैक हुआ हुआ था, अब उसको ये इन्फेक्शन डायग्नोज हुई, तो मेरी कल ही उससे बात हुई थी। तो वो मेडिसिन तो पूरी कंटिन्यू कर रहा है, लेकिन वो जरा ही वॉज कंसर्न कि मैं जो ये जिथ्रोमैक्स लेता हूँ या ये क्लोरोक्वीन जो मलेरिया की दवाई का शोर पड़ा हुआ है, तो ये ना हो कि मेरी हार्ट कंडीशन है तो इसकी वजह से कोई अरिथमिया हो जाए। तो वो आई थिंक दैट इज अ राइट अप्रोच कि अगर आपकी हार्ट की कंडीशन है ऑलरेडी, तो अगर आपको इन्फेक्शन ये हो गया अल्लाह ना करे, तो बिफोर आप शुरू करें मलेरिया की मेडिसिन या जिथ्रोमैक, तो आप अपने डॉक्टर से जरूर मशवरा करें। तो हाउ वो अपने आप को ट्रीट कर रहा है, ही इज ड्रिंकिंग लॉट ऑफ हार्ट वाटर, हार्ट टी, ग्रीन टी, टायलेनॉल, एंड इस तरह वो बैठ के घर के अंदर अपने आप को इस इंफेक्शन से उसका इम्यून सिस्टम बेहतर करके उसके साथ फाइट कर रहा है।
तो बाकी लोग जो हैं उन्हें भी विटामिंस खाने चाहिए क्या आपके ख्याल में? और दूसरे ये जो आपने क्लोरोक्वीन की बात की जो मलेरिया की दवा है, इस पर अभी तहकीक हो रही है, क्या सब लोग ले रहे हैं ये या कि अभी ये तजर्बा किया जा रहा है?
पहले तो ये है कि कोई भी हेल्दी पर्सन, उसको अपना इम्यून सिस्टम, आप जब हेल्दी होंगे आपका इम्यून सिस्टम स्ट्रांग होगा तो आप किसी भी इन्फेक्शन और स्पेसिफिकली वायरल इन्फेक्शन से लड़ सकते हैं। इसलिए आजकल सजेस्ट किया जा रहा है कि अपने इम्यून सिस्टम को स्ट्रांग करने के लिए आप विटामिन लें, जिसमें विटामिन सी, विटामिन डी, जिंक और उसके बाद सिट्रस फूड्स लें, हॉट ड्रिंक्स में टी चाय वगैरह लें, या जो आपकी अपनी रेसिपीज हैं, हर बंदे ने अपनी अपनी कोई रेसिपी बनाई हुई है कावा की, वो लें। बाकी जो रह गया जिथ्रोमैक्स और क्लोरोक्वीन की बात, जिथ्रोमैक्स तो बड़ा कॉमनली यूज किया जा रहा है, लेकिन ओनली उन लोगों में जिनको डायग्नोज हो गया एंड इफ दे आर सिक। बाकी जो मलेरिया की दवाई की प्रोफिलेक्सिस की है, उसके बारे में इवन साइंटिफिक कम्युनिटी में दो राय पाई जाती हैं। एक तो यह है कि कोई साइंटिफिक प्रूफ तो नहीं है कि आप मलेरिया की दवाई लेंगे तो बेहतर होगा, लेकिन क्लोरोक्वीन की अगर आप मेडिसिन है और उसका अगर आप प्रिंट आउट पढ़ें, तो उसमें एक छोटी सी जगह पे जरूर लिखा हुआ है कि क्लोरोक्वीन जो वायरल इन्फेक्शन को लड़ने में हेल्पफुल है, लेकिन उसमें कोरोना वायरस का कोई जिक्र नहीं, जस्ट जनरली एक वायरल इन्फेक्शन के साथ उसकी आप उसको यूज कर सकते हैं। उसको बेस बना के तो जब कोई सिक हो गया इस बीमारी से, तो कुछ डॉक्टर्स प्रिस्क्राइब कर रहे हैं, कुछ नहीं कर रहे, क्योंकि हमारे पास कोई साइंटिफिक प्रूफ नहीं है। लेकिन अस्पतालों के अंदर जब एक पेशेंट बहुत ही बीमार है, वेरी सिक and his life is in danger, तो उस वक्त आप हर वो रेजिमेन यूज करते हैं जो कि उसको हेल्प कर सकती है, बेशक वो साइंटिफिकली प्रूव्ड है या नहीं है। बेसिकली उस वक्त आप किसी पेशेंट की जान बचाने के लिए जो भी कर सकते हैं और जो भी मेडिसिन आप सोचते हैं विल बी हेल्पफुल, तो वो यूज की जाती है।
ठीक डॉक्टर साहब, बहुत बहुत शुक्रिया जी आपका। ये थे डॉक्टर आसिफ रहमान, मुदस्सिरा मंजर, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ नफीसा हुद भाई। अफगानिस्तान से पाकिस्तान दाखिल होने वाले ऐसे इलाकों से आ रहे हैं जहाँ कोरोना वायरस के बारे में कम आगाही है और जहाँ तिब्बी सहूलियात ना होने के बराबर हैं। इसके बावजूद पिछले एक महीने में हजारों लोग अफगानिस्तान से दाखिल हुए हैं। इस सिलसिले में चमन की सरहद पर एक निजी टीवी के नुमाइंदा नूर जमान अचकजई मजीद बताते हैं।
बलूचिस्तान का अफगानिस्तान के साथ बॉर्डर है, यहाँ से जो इलीगल रूट्स है, जो गैर रिवायती रास्ते हैं, वहां से भी अफगान शहरी पाकिस्तान आने की कोशिश करते हैं, जो कि इंसानी स्मगलर्स है, वो उनको पैसे लेकर पाकिस्तान मुंतकिल करते हैं। इनमें से कुछ ताजिर भी है, कुछ बीमार अफराद है, कुछ की इनकी फैमिलीज भी पाकिस्तान में मौजूद है जो इस वजह से पाकिस्तान आना चाहते हैं। तो ये गैर रिवायती रास्ते जो ये अमूमन जो पहाड़ी इलाके हैं बलूचिस्तान के, चमन के साथ दोबा चकजई, दोबा खाखड़ी, दोबंदी के जो इलाके हैं, ना ही वहाँ पर चेकिंग होता है कि वो कोरोना वायरस से मुतासर है भी या नहीं है। ऐसी इतलात भी है कि काफी बीमार अफराद भी اس وقت گلستان میں داخل ہو چکے ہیں. ایک اندازے کے مطابق ان ایک مہینے کے دوران 6,000 کے قریب لوگ جو ہیں وہ افغانستان سے آ چکے ہیں.
افغان جو سفیر ہیں ان کا یہ کہنا تھا کہ جو افغان پناہ گزین پاکستان میں موجود ہیں ان کو کرونا وائرس نہیں ہے. یہ کس حد تک مصدقہ اطلاع ہے؟
اس طرح کے چمن بارڈر کے راستے جو بدوستی سے افغان شہری افغانستان جا رہے ہیں, کل اور آج ہم نے دیکھا پورا دن ہم وہاں پر بدوستی پر موجود رہے. افغان ڈاکٹر جو ہے وہ یہاں سے جو لوگ داخل ہوتے ہیں ان کی اسکریننگ کرتے ہیں, لیکن اسکریننگ سے زیادہ پتہ نہیں چلتا ہے کیا ہے وہ کرونا وائرس میں مبتلا ہے یا نہیں ہے, صرف بخار کیا تک ان کا ٹیسٹ ہو سکتا ہے. افغان جو ڈاکٹرز تھے ان سے کل اور آج جب ہم نے رابطہ کیا تو ان کا کہنا تھا کہ بہتر ہے اسے افغانی شہری تھی جس پر شک تھا کہ وہ میں بھی کرونا وائرس کا شکار ہو, لیکن ان کے پاس پھر فیسلٹیز نہیں تھی. وہاں اسفیم بولا کہ اویش بارڈر پر ان کے پاس کرنتنا کوئی سینٹر نہیں ہے, کچھ لوگوں کو انہوں نے روکا تھا, فیملیز کو روکے تھے, لیکن ان کے پاس گنجائش ہی نہیں تھا کہ اتنی زیادہ تعداد میں لوگوں کو روکا جا سکے کہ ان کی پھر پراپر ٹیسٹ کیا جا سکے. کچھ لوگوں نے احتجاج بھی کیا, زبردستی جانے کی کوشش بھی کی, بعد میں افغان ڈاکٹر نے مجبور ہو کر ان کو سپریم بولتا اور کندھار تک رسائی دینے کی اجازت دے دی ہے.
آپ کتنے مطمئن ہیں کہ پاکستان نے جو آ رہے ہیں افغانستان سے ان کو ٹیسٹ کرنے کے لیے سہولتیں فراہم کی ہیں سرحد پر؟
فی الحال تو صرف چمن میں کرنٹینا سینٹر بن چکا ہے تقریباً 900 بندوں کے لیے, لیکن اس کرنٹینا سینٹر جو ہے اب تک آپریشنل نہیں ہو چکا ہے, اس میں ابھی کام جاری ہے. ایک خیمہ بستی بنائی گئی ہے, وہاں تقریباً 900 کے قریب خیمے لگائے گئے ہیں, لیکن وہاں ہمارے پاس کوئی سہولت نہیں ہے. ڈاکٹرز جو ہمارے پاس ہوئے پاکستانی ہو یا افغانی ہو, ان کے پاس صرف وہ جو ایک قسم کا گن ہوتا ہے جو کہ وہ صرف بخار کے علامات کو چیک کر سکتا ہے, باقی تو ان کے پاس کوئی ٹیسٹنگ کی سہولت نہیں ہے کہ نہ کوئی لیبارٹری ہے کہ ان سے ان کو ٹیسٹ کیا جا سکے کہ اس میں کرونا وائرس ہے یا نہیں ہے. نہ افغان حکام کے پاس کوئی اس طرح کی سہولت ہے, نہ پاکستانی حکام کے پاس کوئی اس طرح کی سہولت ہے. کوئٹہ میں بھی جو کہ صوبائی دارالحکومت بلوچستان کا, وہاں پر بھی ڈاکٹرز کا کہنا ہے کہ بڑے سے بڑے اسپتالوں میں بھی ان کے پاس کوئی سہولت اس طرح کا نہیں ہے. صرف ایک جو 6 ہاسپٹل ہے اس کو جو کرونا کے مریضوں کے لیے مختص کیا گیا ہے, وہاں پر لوگ لے کے جاتے ہیں, وہ بھی اس شخص کو لے کے جاتے ہیں جس میں کرونا کے تمام علامات پائے جاتے ہوں.
یہ تھے چمن کی سرحد پر ایک نجی ٹی وی کے نمائندہ نور زمان اچکزئی. دوسری طرف فاٹا کے سابق سیکیورٹی چیف بریگیڈیئر محمود شاہ کا کہنا تھا اب وقت آ گیا ہے کہ افغانستان کی سرحد کو بند کر دیا جائے اور غیر قانونی راستوں پر پہرا سخت کیا جائے. ان کے الفاظ,
جو پاکستان کھولتا رہا ہے بارڈر کو چمن پر بھی جو کرتی, وہ صرف افغانستان کے عوام کے ریلیف کے لیے یہاں سے کوئی سامان جاتا ہو یا کوئی لوگ یہاں سے ادھر جانا چاہتے ہو تو ان کے لیے جہاں تک آنے والے ہیں میرے خیال میں حکومت کو سخت اقدامات کرنے ہوں گے, ان کو نہ آنے دیں, اور اگر آتے ہیں تو ان کے لیے کوارنٹائن فیسلٹی جو ہے وہ بارڈر کے اوپر بنائیں اور ان سے آگے ان کو نہ آنے دیں. تو میرے خیال میں حکومت تو اس سے سیکھ چکی ہے اور میرے خیال میں ان کو وہی چیز جو ہے یہاں پر افغانستان کے بارڈر کے اوپر سختی سے امپلیمنٹ کرنا چاہیے.
افغان سفیر نے کہا کہ جو افغان پاکستان میں موجود ہیں خاص طور پر پناہ گزین اپنے کیمپوں میں, کہ ان کے پاس کوئی وائرس نہیں ہے, لیکن آپ سمجھتے ہیں جب ٹیسٹنگ نہیں ہوتی تو یہ بات وہ کس طرح کہہ سکتے ہیں؟
بالکل, اور دوسرا یہ ہے کہ ابھی جو کیمپس ہیں وہ کافی حد تک ختم ہو چکے ہیں اور یہ جو لوگ ہیں یہ عام آبادی میں رہ رہے ہیں. یہاں پر جو بورڈ بازار مشہور ہے اس میں تمام افغانی رہ رہے ہیں, اور دوسری بات یہ ہے کہ وہ تو پاکستانی نیشنل کے بارے میں بھی نہیں کہا جا سکتا, کیونکہ جیسے آپ نے فرمایا کہ ٹیسٹنگ تو ہوئی نہیں. تو میرے خیال میں یہ کوئی وجہ نہیں ہونی چاہیے اس طرح کی صورتحال میں. وہاں پر چونکہ سپلائیز کی یا گندم کی یا آٹے کی یا چینی کی شارٹیج ہو سکتی ہے, تو اس کے لیے حکومت وقتاً فوقتاً بارڈر کھول رہا ہے تاکہ سپلائی اس طرف جائے, جس طرح اپنے جتنے لوگ ہیں وہ کام نہیں کر رہے ہیں تو ان کو راشن پہنچانے کی کوشش کی جا رہی ہے. بارڈر کے اوپر یہ پالیسی ہے کچھ دنوں کے بعد دو تین دن کے لیے کھول دیتے ہیں تاکہ ان کے کوئی ٹرکس کھڑے ہیں تو ان کو جانے دیتے ہیں.
یہ تھے فاٹا کے سابق سیکیورٹی چیف بریگیڈیئر محمود شاہ. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی.
بیسی جلانی, اردو ویو اے, واشنگٹن. افغانستان میں قیام امن کے سلسلے میں امریکہ کا ایک مخصوص اور فعال رول رہا ہے. گزشتہ تقریباً ایک برس سے طالبان کے ساتھ جاری مذاکرات کے بعد امن سمجھوتا بھی طے پا گیا, لیکن اب صورتحال یہ ہے کہ کرونا کی وبا نے پوری دنیا کو اپنی لپیٹ میں لیا. خود امریکہ کو بری طرح سے اس کا سامنا ہے. اگرچہ افغانستان کے لیے کرونا وائرس سے نمٹنے کے لیے فنڈس بھی دیے گئے, لیکن سوال یہ ہے کہ اس تناظر میں امریکہ کا افغانستان میں رول کیا رہے گا. تجزیہ کار اور کالم نگار برگیڈیئر ریٹائرڈ عمران مالک کہتے ہیں,
اب ایک بہت امپورٹنٹ بات جو اس کے سامنے آ گئی ہے وہ یہ ہے کہ کرونا وائرس جو ہے وہ ایک پینڈیمک جو ہے جو ساری دنیا میں پھیل گیا ہے, اور اس وقت امریکہ جو ہے وہ اس کا گراؤنڈ زیرو لگ رہا ہے. اس کے بہت زیادہ افیکٹس جو ہیں اس وقت امریکہ کے اوپر بہت ہی ایک بھیانک قسم کے انداز میں سامنے آ رہے ہیں. اب امریکہ کے لیے یہ ممکن نہیں رہا کہ وہ باقی دنیا میں اپنے پولیٹیکل اور اپنے اکنامک اور ملٹری جو فوکس ہے اس کو اپنی ساری دنیا میں رکھے, بلکہ اب وہ مجبور ہو گیا ہے کہ اپنی تمام تر پولیٹیکل اور اکنامک جو قوت ہے اس کو اپنے ہی ملک کے اندر مرکوز کرے اور اپنے آپ کو اس وبا سے, اس بلا سے بچانے کی کوشش کرے. اور سب سے امپورٹنٹ بات یہ ہے کہ خاص طور پر جب الیکشن 2020 جو ہے بالکل نزدیک آ رہے ہیں, تو اب جو تمام فوکس ہے امریکن پولیٹکس کا وہ ایکسٹرنل ایشو سے ہٹ کر وہ انٹرنل ایشوز کے اوپر آ جائے گا. اور اب جو الیکشن کیمپین چلے گی اس میں کرونا وائرس جو ہے وہ ڈومینیٹ کرے گی, اور ٹرمپ ایڈمنسٹریشن نے جس طرح سے اس کے ساتھ ڈیل کرنے کی کوشش کی ہے اس کے اوپر وہ بہت زیادہ بینک کھڑے گی. اس کے علاوہ جو اور ایشوز اٹھیں گے الیکشن 2020 کی کیمپینس میں, وہ میڈیکیئر ہوگا, ہیلتھ پالیسیز, ہیلتھ انشورنس ہوگی, انمپلائمنٹ کے فگرز ہوں گے, امریکن انڈسٹری اور اکانومی کو دوبارہ ریجوونیٹ کیسے کرنا ہے, اس کو دوبارہ ریوائیو کیسے کرنا ہے, اور ایک نیا سوشل کانٹریکٹ جو ہے جو کہ امریکن سوسائٹی کے کمزور طبقوں کو ڈیل کرتا ہو زیادہ تر ڈائریکٹلی, وہ کیسے سامنے لانا ہوگا, ان چیزوں کے اوپر زیادہ بات چیت ہوگی. اور خاص طور پر امریکن پری ایمیننٹ پوزیشن جو ہے دنیا میں ایز اے سول اکنامک پاور آف دا ورلڈ, اس کو ریوائیو کرنے کے اوپر اب مرکوز ہوگی. افغانستان اس پوری الیکشن کیمپین میں بہت ہی ارریلیونٹ ہو جائے گا, اور میرے خیال میں امریکہ جو ہے وہ اب کمپیلڈ فیل کرے گا کہ وہ جلد از جلد افغانستان سے باہر چلا جائے.
واشنگٹن سے اس وقت تجزیہ کار اسکالر ڈاکٹر زبیر اقبال ہمارے ساتھ ہیں. ڈاکٹر اقبال, یہ فرمائیے گا کہ امریکہ کی نائب وزیر خارجہ ایلس ویلز نے کہا ہے کہ اس وقت جبکہ دنیا کو کرونا وائرس کی وبا کی وجہ سے تباہ کن معاشی صورتحال کا سامنا ہے, لیکن ان کے بقول امدادی ادارے مایوس ہیں کہ افغان عوام کی بھلائی پر ذاتی مفادات کو ترجیح دی جا رہی ہے. امریکہ نے اس سے پہلے افغانستان کو مدد بھی دی ہے, تو اس مخصوص تناظر میں آج افغانستان میں امریکہ کے رول کے بارے میں آپ کیسے دیکھتے ہیں؟
یہ بہت مشکل سا سوال ہے, وہ اس لیے کہ یقیناً جہاں تک افغانستان کا تعلق ہے, افغانستان اور امریکہ کے ساتھ جو تعلقات ہیں ان کی فاؤنڈیشن تو آپ کو معلوم ہی ہے کیا ہے. اور یاد رہے کہ جو فروری میں جو اگریمنٹ ہوا تھا اس کے بعد ایکسپیکٹیشن یہی تھی کہ کنڈیشنز نارمل رہیں گی اور اس میں طالبان اور گورنمنٹ کے ساتھ ریلیشن شپ ایسی پیدا ہو جائے گی کہ وہ ایک اگریمنٹ کر کے ایک کامن نیشنل کائنڈ آف گورنمنٹ بنانے کے لیے تیار ہو جائیں گے, جو قابل ہوں گے, جس کی وجہ سے ملک کے اندر اسٹیبلٹی قائم رہے گی اور گروتھ اور کسی حد تک گروتھ آگے بڑھتی چلی جائے گی. لیکن اب یہ جو ایونٹ ہوا ہے, جو کرونا وائرس کا ایونٹ ہے, اس کے ساتھ آپ کو یہ بھی دیکھنا ہوگا کہ افغانستان کے اندر جو ایکسپیکٹڈ پولیٹیکل اگریمنٹ کا جو ایکسپیکٹیشن تھی وہ نہیں ہوئی. اب طالبان اور گورنمنٹ جو ہے وہ ایک ہی پیج میں نہیں ہے, نمبر ایک. نمبر دو, گورنمنٹ کافی ان پاپولر ہے کیونکہ اس کی اپنی اندر کانفلکٹ پیدا ہو گئے ہیں, ایک طرف عبداللہ اور دوسری طرف اشرف غنی. تو ان معاملات میں کیونکہ گورنمنٹ کمزور ہے اور طالبان ان کے ساتھ کوآپریٹ نہیں کر رہے, اور طالبان کی جو اکنامک اور پولیٹیکل پوزیشن ہے اور ملٹری پوزیشن ہے وہ کافی مضبوط ہے, تو ایسی سچویشن میں अगर आप कोरोना वायरस को देखते हैं तो उसकी वजह से दोनों साइडें जो हैं इस काबिल नहीं होंगी कि वो कुछ करने के काबिल हों के कुछ कर सकें. ऐसी कंडीशन में उनको ज़्यादा रिसोर्सेज देनी होंगी और वो रिसोर्सेज जो हैं उनको गवर्नमेंट के बजाय कोई और एंटिटी ऐसी होगी जो इस्तेमाल कर सके. इसीलिए जो यूएस पोजीशन है वो इस वक्त अफगानिस्तान में दोबारा अहम हो जाती है कि वो अपनी उनके पास उनके इंस्टीट्यूशनल स्ट्रक्चर भी वहाँ है, उनके लोग भी वहाँ हैं, उनकी मिलिट्री भी वहाँ है, तो उसको देखते हुए वो एडिशनल रिसोर्सेज जो इस प्रोटेक्शन के लिए इस्तेमाल हो सकती हैं उनको इस्तेमाल करने के लिए वो अपनी एग्जिस्टिंग इंस्टीट्यूशनल स्ट्रक्चर को इस्तेमाल करें. ये कैसे होगा, कब तक होगा, किस तरह होगा, ये कहना बहुत मुश्किल है क्योंकि तमाम जो इंटरेस्टिंग पार्टीज हैं वो इस मौके को अपने फायदे के लिए इस्तेमाल करने की कोशिश करेंगे.
बैजी जिलानी, उर्दू वीओए, वाशिंगटन.
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर.
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन और प्रोग्राम के सिलसिले में हम बात करेंगे बुध के रोज़ की अहम तरीन डेवलपमेंट. जब आप ये प्रोग्राम सुन रहे होंगे पाकिस्तान में जुमेरात होगी, लेकिन कुछ देर पहले यहाँ पे अहम डेवलपमेंट हुई है. आपको मालूम है कि कोरोना वायरस के सबब बड़े चैलेंजेस हैं, इन्हीं चैलेंजेस का असरात सियासत भी ऑलरेडी पड़ रहे थे. हमने तालड़ साहब से पहले इस मौजू पर गुफ्तगु की थी, साजिद तालड़ साहब से, जो इस वक्त भी हमारे साथ मौजूद हैं. मैं तफसीली तारफ कराता हूँ, लेकिन ये किस तरह से रिफ्लेक्ट हुई है. बर्नी सैंडर्स जो कि अहम कंटेंडर थे प्रेसिडेंशियल नॉमिनेशन के डेमोक्रेटिक पार्टी की जानिब से, उन्होंने कुछ लम्हे पहले अपनी मुहिम से दस्तबरदार होने का ऐलान कर दिया है अपनी कुछ ऑब्जर्वेशंस के साथ और साथ साथ अपनी कुछ सजेशंस के साथ. लेकिन कोरोना वायरस ये पेंडेमिक इस कैंपेन पे भी असरअंदाज हो रहा है. सो बात करते हैं कि उन्होंने ये क्यों कर फैसला किया, इसके असरात दोनों पार्टियों के लिए क्या होंगे. हमारे साथ हैं साजिद दारड साहब, प्रेसिडेंट डोनाल्ड ट्रंप के करीबी मसाहिबीन में हैं और मुस्लिम्स फॉर ट्रंप उस कैंपेन को हेड करते हैं. हमें ज्वाइन किया है जफर ताहिर साहब ने, डेमोक्रेटिक पार्टी के मेंबर हैं, फर्स्ट मुस्लिम डेलीगेट जो इलेक्टेड डेलीगेट थे ह्यूस्टन टेक्सास से, उन्होंने हमें ज्वाइन कर रखा है. दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम. सबसे पहले जफर ताहिर साहब आपसे पूछेंगे, बर्नी सैंडर ने यह फैसला क्यों कर किया और किन रिमार्क्स के साथ किया, एलेबोरेट कीजिएगा.
इस फैसले की बड़ी अशद जरूरत थी अमरीका को, मैं तो कहूँगा पूरी दुनिया को और ख़ासतौर पर जो डेमोक्रेट्स हैं उनको, इसलिए कि हमें और बर्नी सैंडर्स को और बर्नी सैंडर्स के सपोर्टर्स को बहुत अच्छी तरह याद है कि 2016 में क्या हुआ था. और ख़ासतौर पर इस वक्त जबकि दुनिया ये कोरोना वायरस के क्राइसिस में घिरी हुई है और पूरे स्टैंड स्टिल में है, लॉकडाउन हुआ हुआ है, मौशी जो हालात हैं अमरीका में और पूरी दुनिया में इंतहाई नीचे जा रहे हैं और मेरे ख्याल से और अबतर होंगे, तो इसके लिए जरूरी था कि जो लीडरशिप है उसको रिकग्नाइज किया जाए जो ट्रंप को बीट कर सके और जब तक के इलेक्शन नहीं होते हैं कम से कम एक मुस्बत रोल अदा कर सके. तो ये बर्नी सैंडर्स का मैं कहता हूँ बहुत ही मुदब्बराना फैसला है और उन्होंने सोच समझ के ये फैसला किया है. चंद हफ्तों से वो काफी खामोश हैं और उनकी बातचीत भी हुई है बाइडन से, मगर हमें ये नहीं भूलना चाहिए कि बर्नी सैंडर्स के बहुत सारे जो प्लेटफॉर्म के आइटम्स हैं वो अब सरफेस पे आ गए हैं.
ठीक है, लेकिन ये बताइए कि ये उनका मुदब्बिराना फैसला है, जाती फैसला और अपने हामियों के साथ मशवरे से किया गया फैसला है, या जैसे कि कुछ क्रिटिक्स ये बिलीव करते हैं और कुछ एनालिस्ट के जो डेमोक्रेटिक पार्टी की एस्टैब्लिशमेंट है वो उनकी राह में रुकावट है, तो कोई दबाव भी इसके पीछे कारफरमा हो सकता है.
देखिए बर्नी सैंडर्स की पर्सनैलिटी ऐसी नहीं है कि वो कोई फैसला अंडर प्रेशर करें. ये जो फैसला आया ये डायरेक्टली बर्नी सैंडर की तरफ से आया, उनके इर्द गिर्द एक ऑर्गेनाइजेशन है, एक स्ट्रक्चर है, तो ये नहीं हो सकता कि ये बर्नी सैंडर्स का जो फैसला है इसके पीछे उनकी टीम मौजूद ना हो. हाँ इख्तलाफात हो सकते हैं, मैं काफी दोस्तों को जानता हूँ जो बर्नी सैंडर्स के बड़े पुराने सपोर्टर्स हैं और वो हो सकता है इस फैसले से खुश ना हो, मगर अभी हमारे पास 5-6 महीने हैं जिसमें उनको राजी किया जा सकता है, उनको समझाया जा सकता है. सबसे इम्पोर्टेंट ये है कि बर्नी सैंडर्स के जो प्लेटफॉर्म है उसको मेरे ख्याल से इनकॉर्पोरेट करना चाहिए, उसको जम करना चाहिए बाइडन के प्लेटफॉर्म में. देखिए कोरोना के बाद एक चीज तो बहुत खुल के सामने आई है, वो ये कि तमाम अमरीकी जो हैं उनके पास हेल्थ केयर सिस्टम होना चाहिए, बल्कि मैं तो कहूंगा कि पूरी दुनिया के जो लोग हैं उनके पास हेल्थ प्रोटेक्शन होना चाहिए। इस तरह अब इंसान ने ये देख लिया है कि छोटी सी बीमारी जो शायद टिम्बकटू में पैदा हो उसका असर जो है वो टोपिका कैंसर्स में तरह।
तो लेकिन देखिए, मैं से पहले किदारा साहब के पास जाऊं, तो बर्नी सैंडर्स तो ऑलमोस्ट इसी पॉपुलिस्ट एजेंडे के साथ बात कर रहे थे और दुनिया इस वक्त उनको सपोर्ट भी कर सकती थी, अमरीका के अंदर उनकी बात में अपील हो सकती थी, पर उन्हें विदड्रॉ क्यों करना पड़ा?
मैं बताता हूँ, वो उसका रीजन ये है कि देखिए हर पार्टी की अपनी एक एक मेकअप होता है, उसका एक माइंडसेट होता है, उसके सपोर्टर्स होते हैं। बाइडेन इस वक्त एक लीडिंग कैंडिडेट है और बर्नी सैंडर्स अपनी एनर्जी और डेमोक्रेटिक पार्टी की एनर्जीज को जाया करना नहीं चाहते हैं। वो चाहते हैं कि एक यूनाइटेड फ्रंट हो। वो मेरे ख्याल से एक बहुत अहम रोल प्ले करेंगे बाइडेन के कैंपेन में, बाइडेन को गाइड करने में, बाइडेन को एडवाइस करने में, और मैं बिल्कुल सरप्राइज नहीं होऊंगा अगर वो फ्यूचर में बाइडेन की कैबिनेट में भी शामिल हो।
साजिद आरिफ साहब, बहुत शुक्रिया आपका भी। रिपब्लिकन कहना चाहिए कि कैंप के अंदर इस डेवलपमेंट को कैसे देखा जा रहा है?
देखिए, रिपब्लिकन कैंप के अंदर ये चीज पहले ही मुतवक्को थी, ये डीएनसी पहली दफा बर्नी सैंडर के साथ नहीं हुआ। आपकी बात बिल्कुल ठीक थी कि डेमोक्रेट पार्टी की एस्टेब्लिशमेंट ने ये दूसरी दफा ये हरकत की है बर्नी सैंडर के साथ। पहले पिछली दफा भी उन्होंने इनको इनसे लेके इनकी पॉपुलैरिटी को देखते हुए भी हिलरी क्लिंटन को उन्होंने नवाजा था। एक तो वजह ये थी कि एस्टेब्लिशमेंट साथ नहीं थी उनके, वो नहीं चाहते थे कि बर्नी सैंडर आए। अच्छा, वो क्यों चाहती थी? क्योंकि ये ओपनली एक डेमोक्रेटिक सोशलिज्म का नारा लगा रहे थे जो एस्टेब्लिशमेंट, डेमोक्रेट एस्टेब्लिशमेंट समझती है कि इट्स टू सून, अमेरिका अभी तैयार नहीं है किसी सोशलिस्ट या डेमोक्रेटिक सोशलिज्म का नारा लगाया जाए। मेरे ख्याल में ये दो वजूहत हैं। तीसरा ये है कि जो बाइडेन जो कि मुसलसल पिछले कुछ दिनों से वो ओपनली प्रेस में कह रहे थे कि वो अपने वाइस प्रेसिडेंट पिक के लिए पिक कर रहे हैं, अपने कैबिनेट के लोगों को देख रहे हैं, तो वो ये नजर आ रहा था, ये लिखा हुआ था हर जगह पे कि जो बाइडेन विल बी द नेक्स्ट कैंडिडेट। अब उसमें देखना ये होगा कि आगे डेमोक्रेट पार्टी इस वक्त जो कोरोना वायरस चल रहा है, इस ये आगे पॉलिटिकल स्ट्रक्चर पे आने वाले इलेक्शनों में किस तरीके से नजरअंदाज होता है। लेकिन ये एक अनफॉर्चुनेट रियलिटी थी कि डेमोक्रेट जो एस्टेब्लिशमेंट है उन्होंने दूसरी दफा
लेकिन
एक बात का जवाब दे दूं। साजिद तरार साहब मेरे बड़े पुराने दोस्त और जानने वाले हैं, मैं उनकी बड़ी कदर करता हूँ जो रोल वो प्ले कर रहे हैं पाकिस्तानी अमेरिकन के बिहाफ पे रिपब्लिकन पार्टी में। मगर मेरा एक इख्तलाफ ये है कि 2016 में तरार साहब और 2020 में फर्क ये है कि 2016 में ये जो कंपटीशन था बिटवीन सो कॉल्ड एस्टेब्लिशमेंट एंड द पॉपुलर मूवमेंट वेंट ऑल द वे टू द कन्वेंशन। इस दफा बर्नी सैंडर्स ने खुद ये फैसला किया जब उन्होंने रिजल्ट्स देखे प्राइमरीज के। ऐसा नहीं है कि ये फैसला किसी दबाव के तहत किया गया, और ये वोट्स जो आए हैं प्राइमरीज में, जो रिजल्ट सामने आए ऐसी स्टेट्स में जहां पे बर्नी सैंडर्स ये एक्सपेक्ट कर रहे थे कि वो विन करेंगे, तब वाजे फर्क है 2016 में 2020 में। इसको खुदारा कंफ्यूज ना करें। और जहां तक ये है कि अमेरिका सोशलिज्म के लिए तैयार है या नहीं है, देखिए दोनों पार्टीज में एक्सट्रीम राइट विंग्स भी हैं और एक्सट्रीम लेफ्ट विंग्स भी हैं। एक बात तो जरूर तय हो गई है, वो ये कोरोना के बाद कि अमेरिका का हेल्थ सिस्टम इज ब्रोकन एंड यू कैन नॉट हैव एनीबॉडी आउटसाइड द सोशल मेडिकल नेट ऑफ दिस कंट्री, द मोस्ट पावरफुल कंट्री इन अमेरिका।
सो अगेन देखना तो ये होगा ना कि प्रेसिडेंशियल कैंपेन में कौन इसको इनकॉर्पोरेट करता है। तारर साहब, अगर ये बताएं कि अब बर्नी सैंडर्स एक पॉपुलिस्ट अप्रोच वाले कैंडिडेट नॉमिनेशन के वो दस्तबरदार हो चुके हैं, जैसे जफर साहब कह रहे हैं कोई बड़ी कयास नहीं कि वो उनकी कैबिनेट में हूँ या इवन उनकी वाइस प्रेसिडेंशियल पिक के लिए भी वो एक चॉइस हो सकते हैं। अगर ऐसा कॉम्बिनेशन बन गया तो रिपब्लिकन पार्टी के लिए, प्रेसिडेंट ट्रंप के लिए ये चैलेंजिंग हो सकता है आइंदा रेस में?
देखिए, मैं सबसे पहले तो जहर भाई की बात थोड़ा सा उस पर डिसएग्री करूंगा कि दुनिया के यूनिवर्सल हेल्थ केयर, अब ये इस तरह का, ये पहले इस तरह के प्रोग्राम इंग्लैंड और कनाडा में फेल हो चुके हैं जहां पे गवर्नमेंट प्रोवाइड करती है स्ट्रक्चर, गवर्नमेंट लोगों की जिंदगियों में इन्वॉल्व होती है, कंप्यूटर डिसाइड करता है किसकी बाईपास सर्जरी होनी है किसकी बाईपास सर्जरी नहीं होनी। ये एक फेल सिस्टम है। یہ ساری دنیا کو اس کی حقیقت کا پتہ ہے. یا تو اور اوباما کیئر اگر نہ روکا جاتا, اگر ڈونلڈ ٹرمپ صاحب اس کو نہ روکتے تو ویسے بینکرپسی کی طرف جا رہا تھا. آپ کو پتا ہے کئی اسٹیٹوں کی انشورنس کمپنیاں نے اس کو لینے سے انکار کر دیا تھا. اٹ واز ریجیکٹڈ سسٹم نمبر ون. اب دوسرا اس میں میں بتانا چاہوں گا, اس وقت امریکہ, نہ صرف امریکہ پوری دنیا کی خوش قسمتی ہے کہ اس وقت ڈونلڈ ٹرمپ از دا پریزیڈنٹ ہوز اے بزنس مین. جو کہ پہلے لوگ تھے, اگر میں چھوٹی سی ایک مثال دوں اوباما صاحب کی, انہوں نے زندگی میں ایک بھی جاب کریٹ نہیں کی تھی. انہوں نے آج تک کسی آرگنائزیشن, کسی بزنس آرگنائزیشن, کسی چیز میں ان کا بزنس کا ایکسپیرینس نہیں تھا. زیادہ تر امریکن صدور جو ہوتے ہیں ان کا لیگل بیک گراؤنڈ ہوتا ہے, لائر ہوتے ہیں. ڈونلڈ ٹرمپ صاحب, ان کی اسٹیٹمنٹ میں ابھی دوں گا, ہر روز وہ اس چیز کو دیکھتے ہیں, ہر چیز روزانہ اس کو ڈیسائڈ کرتے ہیں, قوم کو اعتماد میں لیتے ہیں کیا ہو رہا ہے. اور یہاں پہ میں یہ ایک ان کے سینگ یہ کہوں گا کہ وہ اکانومی کو یو ٹرن لینا نہیں دیکھنا چاہتے, وہ اس کی وی دیکھنا چاہتے ہیں کہ جس طریقے سے ڈاؤ جان, جس طریقے سے ہماری سٹاک مارکیٹ نیچے گئی ہے, اسی طریقے وی کی شکل میں اوپر آیا. آپ دیکھ بھی رہے ہوں گے آج بھی 23,000 جس طریقے سے ان کا, جس طریقے سے ابھی اگلے دنوں کومو صاحب نے اسٹیٹمنٹ دی نیو یارک میں کہ کچھ حالات بہتری کی طرف جا رہے ہیں, ڈاؤ جان از ٹچنگ 23,000. تو میرے خیال میں ایک امتحان ضرور ہوگا کرنٹ ایڈمنسٹریشن کے لیے, لیکن اس میں زیادہ تر چانسز یہ ہیں کہ اکانومی ول کم بیک ریوائیو ود ان شارٹ پیریڈ آف ٹائم. اور جو کہ سب سے بڑی اسٹرینتھ ہے ڈونلڈ ٹرمپ کی, اکانومی اور بزنس آئیڈیاز, اور ہی ول بی وننگ دی الیکشن. اب دوسرا میں بات بتاؤں گا,
دوسری وجہ ایک جواب دے دوں آپ کو,
مجھے تھوڑا ختم کر دیں.
آج کل ٹی وی پہ نہیں, ایک بات کا جواب, آج کل ٹی وی پہ روزانہ ہم دیکھ رہے ہیں ڈونلڈ ٹرمپ اپنا کس طرح مذاق بنوا رہے ہیں اپنا اس ملک کا.
اوباما اپوائنٹڈ لوگوں کی طرف سے ان کو سب سے بڑی ریزنٹمنٹ ان کی جو ہے وہ اوباما, ان کی ایڈمنسٹریشن کو مسئلہ یہ ہے کہ ان کو اوباما اپوائنٹڈ لوگ جو ہے اس میں چھوٹے سے, میرا آخری پوائنٹ جو تھا وہ اس طرف میں جا رہا ہوں. دیکھیں اس وقت نیوز اس وقت میں فیکٹس پہ طرف آنا چاہتا ہوں. نیو یارک سٹی سفر کر رہا ہے کیونکہ سینچری سٹی ہے, وہاں پہ سوشلزم ہے, وہاں پہ امریکن سٹیزنز کے ریسورسز کو الیگل ایلینز پہ اسپینڈ کیا جا رہا ہے. اس وقت جو سوشلسٹ مائنڈ سیٹ
برکلن میں اور کوئز میں رہ رہے ہیں,
جو سوشلسٹ مائنڈ سیٹ ہے سوشلسٹ مائنڈ سیٹ جو ہے وہ امریکن ٹروپس سے زیادہ الیگل ایلینز پہ جا کے سورسز ریسورسز کو بیس کرتا ہے. تو ان چیزوں کو اب شکاگو کو دیکھیں آپ, شکاگو کا کیا کریں گے, جہاں سے اوباما صاحب آئے, جہاں سے اوباما صاحب نے ہوپ اور چینج کا نعرہ لگایا,
بن چکا ہے. کوئی بھی
الیگل
نہیں ہے وین اٹ کمز ٹو میڈیکل کیئر, کوئی بھی الیگل نہیں ہے وین اٹ کمز ٹو,
یہ پولیٹیکل کریکٹنس. یہ دیکھیں یہ فکشنل چیزیں,
اگر آپ میں اس طرح بات کریں گے تو پھر پروگرام آگے کیسے بڑھے گا.
یہ ایک فکشنل چیز ہے, یہی تو ایک پرابلم ہے پولیٹکس کا امریکہ میں.
اس وقت کورونا کے حالات میں ہمیں بالکل اس بات پہ توجہ نہیں دینی چاہیے کہ کون ڈاکیومنٹ,
لیکن یہ آپ کی نینسی پلوسی دے رہی ہے.
اگر میں دونوں اپنے, اگر ہم اس طرح, ہمارے لسنرز کو کچھ سمجھ نہیں آئے گی, میں معافی چاہتا ہوں, ہمارے سامعین کو کوئی سمجھ نہیں آئے گی اگر ہم اس طرح انٹریکٹو بات کریں گے تو سمجھ نہیں آئے گی. اپنی اپنی باری پہ اگر میں اپنے دونوں مہمانوں سے کہوں گا, کیونکہ ہمارے سامعین پھر نہیں سمجھ پائیں گے. ظفر داہر صاحب, آپ اپنا نقطہ نظر دیجیے گا, پھر اس کے بعد طارق صاحب کے پاس آتے ہیں.
دیکھیے میں ایک بات بتاؤں, دیکھیے ٹرمپ اس وقت امریکہ کے پریزیڈنٹ ہیں, وہ اس وقت کمانڈر ان چیف ہیں, اور یہ حقیقت کسی سے نہیں چھپی ہوئی, چاہے وہ آپ کا یہاں کا میڈیا ہو چاہے فورن میڈیا ہو, کہ ٹرمپ نے اس تمام کرائسس میں جس طریقے سے اپنے آپ کو ہینڈل کیا, میں سمجھتا ہوں کہ انہوں نے پریزیڈنسی کا مذاق اڑایا. چاہے پاسٹ کے آپ ریپبلکن پریزیڈنٹس کو لے لیں, ریپبلکن لا میکرز کو لے لیں, تمام اس بات پہ متفق ہیں کہ ٹرمپ از ناٹ سوٹڈ فار دس جاب. ناؤ ہی از دا پریزیڈنٹ, اینڈ آئی تھنک کہ وی مسٹ ریئلائز کہ دس کنٹری ہیز ٹو موو ٹوگیدر. تراز صاحب سے میری گزارش یہ ہے کہ یہی وہ کرائسس ہے جس سے ہماری آنکھیں کھلنی چاہیے کہ صرف پاکستانی امریکن نہیں, یہاں پہ ملینز وہ ہیں جو دن رات کام کر رہے ہیں. آج کل جن ریسٹورینٹ سے کھانا کیٹر ہو رہا ہے, جو کرب سائڈ پہ ڈیلیوریز ہو رہی ہیں, جو لوگوں کے گھر صاف ہو رہے ہیں, جو ہاسپٹلز میں لوگ کام کر رہے ہیں, ان میں بے انتہا تحاد ان لوگوں کی جن کو آپ سو کالڈ انڈاکیومینٹیڈ یا انلیگل کہتے ہیں. خدا کے لیے یہ ہیلتھ کرائسس
किसी को डिस्क्रिमिनेट नहीं कर रहा
है। ये तो आगे आगे प्रेसिडेंशियल इलेक्शन कैंपेन और एजेंडे और उसके ऊपर आगे ना तारर साहब, इसको एक दफा इसको आप रिस्पॉन्ड कर दीजिएगा, लेकिन मैं चाहता हूँ कि हम फोकस रहें आज की डेवलपमेंट के ऊपर कि ये कैसे सियासी तौर पर असरअंदाज होगी इलेक्शन प्रेसिडेंशियल रेस के ऊपर जो नवम्बर में होनी है। जी तारर साहब,
मैं सिर्फ उसमें थोड़ा सा बैकग्राउंड ये बताना चाहूंगा कि थोड़ा देखिए, ये अगर डोनाल्ड ट्रंप साहब को जफर भाई समझते हैं कि ही इज नॉट सूटेड फॉर प्रेसिडेंसी, लेकिन जिस केनियन शख्स ने शिकागो से नारा लगाया था होप और चेंज का, और वो शिकागो आज जल रहा है, बाल्टीमोर जल रहा है, न्यूयॉर्क जल रहा है, तो वो सूटेबल है। अच्छा, अब मैं दूसरी तरफ आना चाहता हूँ कि इसके करंट सिचुएशन आज देखिए, अफसोस वाली बात ये है, मैं जफर भाई की तो जो इस साइड पे ले जाना चाहता हूँ कि कोमो साहब, आपकी नैंसी पेलोसी और चक शूमर इस पे मुसलसल कोरोना वायरस के ऊपर पॉलिटिकल मालेज की कोशिश कर रहे हैं मुसलसल, बजाय आज एक होने के, बजाय यूनिफाइंग होके अच्छी चीजें करते, और अभी तक मीडिया की जंग जारी है।
बता दें ट्रंप नहीं कर रहे हैं क्या?
नहीं देखिए, मैं बोला नहीं आपकी तरह जफर भाई, नहीं ट्रंप ने
आपके
साथ तो देखे, आपके ओबामा अपॉइंटेड लोग उसके साथ खड़े होते हैं और उनको मुसलसल, उनको सबसे बड़ा खतरा इंटरनल ओबामा अपॉइंटेड लोग हैं जो वॉशिंगटन डीसी में बैठे हैं, जो सोशलिस्ट माइंडसेट रखते हैं, ये करंट एडमिनिस्ट्रेशन को सबसे बड़ा खतरा है।
कमिंग बैक टू द पॉइंट सर,
पार्टी के अंदर भी कुछ ऐसे
चलो दुखिए तो अगर देखें, ये सारी वो मुबाइसे हैं
ट्रंपर थे।
जब ये प्रेसिडेंशियल इलेक्शन कैंपेन शुरू होगी ना, तो हम दोनों मेहमानों से बिल्कुल एजेंडे के ऊपर बात करेंगे, लेकिन मैं आज की उस फोकस पे हमारे प्रोग्राम का फॉर्मेट, मैं बर्नी सैंडर्स पे बात करता हूँ। जफर ताहिर साहब, ये बताएं कि अब इस बात के इम्कान है कि जो बाइडन उनकी वाइस प्रेसिडेंट के लिए पिक बर्नी सैंडर्स हूँ, फिर शायद वो चैलेंज पैदा कर सके।
बर्नी सैंडर्स जो है एक बहुत हावी पर्सनैलिटी है, मजबूत पर्सनैलिटी है, वो सेनेटर रहे हैं, उनका एक अपना मुकाम है। मेरे ख्याल से बर्नी सैंडर्स के लिए जरूरी नहीं है कि वो बाइडन के साथ एज अ वाइस प्रेसिडेंट हो। जो बाइडन को मेरे ख्याल में जो करना चाहिए, जो मैं उनसे रिक्वेस्ट करूंगा एज अ डेमोक्रेट, कि वो बर्नी सैंडर्स को अपने इनर सर्किल में लाएं, उनके जो पॉइंट्स हैं उनको वो सुने, उनकी एडवाइस दें, उनके एजेंडा को जहां तक हो सके इनकॉर्पोरेट करें। इस मुल्क के लोग अब बहुत वो सारी चीजें डिस्कस करने को, कंसिडर करने को तैयार हैं जो कोरोना से पहले वो तैयार नहीं थे। तो मेरा ये मशवरा होगा कि इस वक्त बाइडन को एक मजबूत टीम बनानी है जो इस मुल्क को आगे लेके जाए पोस्ट कोरोना पीरियड। इस वक्त हमारा सबसे बड़ा चैलेंज कोरोना है।
ठीक, तो क्या जो बाइडन, जो कि इस वक्त जाहिर लग रहा है कि गालिब इम्कान भी है कि वो भी प्रेसिडेंशियल कैंडिडेट होंगे डेमोक्रेटिक पार्टी के, तो क्या वो इनकॉर्पोरेट करेंगे अपनी इलेक्शन कैंपेन में कम से कम कुछ नजरिया, कुछ सोच?
एब्सोल्युटली, जो एब्सोल्युटली अब इनकी थी। बाइडन तो दूर की बात है, ट्रंप ने अभी रिसेंटली कहा कि उनके ख्याल में वो अमेरिकन जो आउटसाइड द नेट है हेल्थ केयर के, उनको मेडिकेड और मेडिकेयर में लाना चाहिए। ये वो बात है जो रिपब्लिकन कभी नहीं कहते थे।
मैं क्लोज करूंगा रिपब्लिकन कमेंट के साथ। तारर साहब,
हालात बदल रहे हैं
जी, मुख्तसर है। एक तो ये कि अगर ये टीम अप हो गए हैं, मुझे थोड़ा सा क्वेश्चन फ्रेश कर दीजिए, अगर तो वो टीम अप होते हैं जो बाइडन और बर्नी सैंडर्स अगेंस्ट ट्रंप, कितना बड़ा चैलेंज क्रिएट करेंगे? दूसरा ये कि इस वक्त कोरोना वायरस ने बिलखसूस जो वन एंड ओनली एजेंडा डिटरमिन कर दिया है आइंदा इलेक्शन के लिए, वो हेल्थ सिस्टम का है। सो क्या प्रेजिडेंट ट्रंप भी मौजूदा सिस्टम में रद्दो बदल के लिए तैयार हैं, कुछ करना चाहेंगे?
देखिए, सबसे पहले मैं थोड़ा सा बर्नी सैंडर्स साहब के बारे में कहूंगा कि बर्नी सैंडर्स साहब की डेफिनेशन ब्लूमबर्ग साहब ने स्टेज से की थी कि अमेरिका का सबसे बड़ा सोशलिस्ट जो है उसके भी तीन घर हैं, ये उन्होंने डिफाइन कर दिया था बर्नी सैंडर्स साहब के बारे में। दूसरी मैं थोड़ी सी बात ये कहूंगा कि इस वक्त डोनाल्ड ट्रंप साहब को हराना, और वो भी जो बाइडन के साथ, इम्पॉसिबल है।
चलो इसके आगे बढ़िए, सारा साहब इसको वाइंड अप कीजिएगा। सो व्हाट नेक्स्ट, क्या प्रेसिडेंशियल कैंपेन में प्रेसिडेंट डोनाल्ड ट्रंप हेल्थ के ऊपर किसी यूनिक आइडिया के साथ आएंगे? मौजूदा निजाम में
बिल्कुल समझता हूँ हेल्थ केयर को एड्रेस करेंगे, बल्कि कोरोना वायरस को, ये एक एडमिनिस्ट्रेशन के लिए एक टेस्ट है कि इसको किस तरीके से टेस्ट करते हैं। लेकिन यहाँ ये जरूर बताना चाहूंगा कि डेमोक्रेट पार्टी की तरफ से कोई थ्रेट नहीं है, क्योंकि करप्शन की स्टोरियां ओन करनी पड़ेगी दूसरी साइड पे।
कि मैं मुख्तसर इसको इस तरह समअप करूंगा कि इस मुल्क के लोग बेवकूफ नहीं है। इस मुल्क में इलेक्शन का एक सिस्टम है, इलेक्शन नवंबर में होगा, और उसमें आप खुद देख लीजिएगा कि ट्रंप कितने पॉपुलर।
बहुत शुक्रिया, मुझे आई हैव टू लीव इट हियर। बहुत शुक्रिया आपका जफर ताहिर साहब, आप हमारे साथ थे, बड़े पैशनेट डेमोक्रेटिक, और साजिद तारर साहब, थैंक यू सो मच तारर साहब आपका भी, और जफर ताहिर साहब आपका भी।
اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
This